أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين. أما بعد، سورة مباركة قلم، آيات نمبر 7 سے آيات نمبر 31، 7 to 31. سورہ نون والقلم کے آغاز میں ہم نے دیکھ لیا کہ پروردگار عالم نے ختمی مرتبت صلی اللہ علیہ وآلہ وسلم پر اپنے لطف و کرم کا ذکر کرتے ہوئے ارشاد فرمایا کہ حبیب، آپ یقیناً اپنے پروردگار کی نعمت کے ساتھ ہیں، لطف و کرم کے ساتھ ہیں، آپ پر کوئی جنون نہیں ہے، یہ جو آپ پر الزام لگاتے ہیں انہی کے اوپر جنون ہے، اور یقیناً آپ کے لیے وہ اجر ہے کہ جو کبھی منقطع نہیں کیا جائے گا، اور آپ خلق عظیم کی منزل پر ہیں. اس پر تبصرے ہو چکے. آگے پروردگار فرماتا ہے کہ فَسَتُبْصِرُ وَيُبْصِرُونَ بِأَيِّكُمُ الْمَفْتُونَ، ان قریب اے حبیب آپ کے سامنے بھی آ جائے گا اور وہ لوگ بھی دیکھ لیں گے. بِأَيِّكُمُ الْمَفْتُونَ، کہ کون ہے مفتون، کون ہے دیوانہ. یعنی اے حبیب، آپ کے اندر خلق عظیم ہے، تو ظاہر ہے کہ آپ تو ان کو اس طریقے سے جواب نہیں دیتے اور آپ کو دینا بھی نہیں چاہیے، لیکن آپ دل گرفتہ نہ ہو اور آپ اپنا جو مشن ہے اس کو کنٹینیو رکھیں. یہ جو بکواس کرتے ہیں ان کو بولنے دیجئے، آپ اس کے اوپر پریشان نہ ہوں. ان ربک ہوا اعلمو، یقیناً جو آپ کا رب ہے وہ خوب جانتا ہے. بمن ضل عن سبیلہ، کہ کون سیدھی راہ سے ہٹا ہوا ہے. وہو اعلمو بالمہتدین، اور جو ہدایت یافتہ ہے اس کو بھی خوب جانتا ہے. یعنی پروردگار عالم کو سب کا معاملہ معلوم ہے. ولا تطع المكذبين، اب اس کے بعد جو آیتیں ہیں یہ واقعاً بہت سخت آیتیں ہیں. یعنی میں تو یوں سمجھتا ہوں کہ گویا ایک طالب علم کی حیثیت سے میں یوں سمجھتا ہوں کہ پروردگار عالم یہ کہنا چاہ رہا ہے کہ اے حبیب، آپ تو یقیناً ان کو اس انداز سے جواب نہیں دیتے، یہ آپ کا اخلاق ہے، مگر اب آپ کے بحاف پر ہم دفاع کریں گے اور ہم ان کو جواب دیں گے. اور ساتھ ہی ساتھ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو بھی پیغام دیا جا رہا ہے کہ آپ ان کی طرف بالکل بھی توجہ نہ کریں، یہ آپ کو اپنی طرف راغب کرنے کی بھی کوشش کریں گے. ظاہر راغب کرنے کا ایک انداز یہی ہوتا ہے کہ پروپیگنڈا کیا جائے، دھمکیاں دی جائیں. مقصد یہ ہوتا ہے کہ جو حق کی طرف بلانے والا ہے وہ اس کے اوپر کمپرومائز کرے. پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی شخصیت اتنی اعلیٰ ہے کہ پیغمبر اکرم خدا کی طرف سے مقرر کردہ ہیں، تو ظاہر کہاں امکان ہے. تو اس کے لیے جو پروردگار کی اپنے محبوب سے گفتگو ہے اس کو یہاں پر درج کیا جا رہا ہے، اور ساتھ ہی ساتھ یہ بھی بتایا جا رہا ہے کہ جو آپ پر اس طرح کے جملے کستے ہیں یا آپ کی راہ میں رکاوٹ بنتے ہیں ان کا اخلاق اور ان کا کردار کیا ہے. فلا تطع المکذبین، تو حبیب آپ مکذبین یعنی جھٹلانے والوں کی اطاعت نہ کریں، ان کا کہنا نہ مانیے. ٹھیک ہے، وہ اپنے حربے آزماتے رہیں گے، مگر ان کا یہ کردار ہے کہ ان کی پہلی صفت یہ ہے کہ وہ جھٹلانے والے ہیں، محض جھٹلانے والے، کوئی دلیل نہیں ہے، کوئی منطق نہیں ہے. ایسا ہوتا ہے کہ کوئی اعتراض اچھا سلجھا ہوا وہ لے کر آتے تو جواب دینے میں بھی مزہ آتا ہے، مگر پیغمبر اکرم کا کردار اتنا بلند ہے کہ یہ سارے مشرکین حضور کو صادق کہا کرتے تھے. پھر اس روشن کردار کے ہوتے ہوئے اگر کوئی تکذیب کرے تو اسے اندازہ ہو سکتا ہے کہ اس کا معاشرے کے اندر کیا کریکٹر ہے. ودو لو تدہنو فیدہنو، یہ لوگ تو یہ چاہتے ہیں کہ آپ رو رعایت سے کام لیں تو یہ بھی آپ کی طرف جھک جائیں. جیسے کہ باطل کمپرومائز کرنے کے لیے تیار ہوتا ہے، باطل دوئی پسند ہے، حق لا شریک ہے. ظاہر ہے کہ اسے کسی چیز پر کمپرومائز کرنے میں کیا پرابلم ہو سکتی ہے، جیسے کہ باطل کسی اصولی جذبے کے تحت تو کام کر ہی نہیں رہا، اس کا کوئی نظریاتی ایشو تو ہے ہی نہیں. تو وہ تو یہ چاہتے ہیں کہ ٹھیک ہے، اگر آپ تھوڑا سا جھک جائیں تو یہ بھی جھک جائیں. تو وہ مختلف قسم کے آفرز لے کر آ رہے تھے. ظاہر ہے کہ فکر ہر کس بقدر ہمت اوس، ہر ایک اپنے ظرف کے مطابق ہی سوچتا ہے. تو ان کا خیال یہ تھا کہ اگر وہ اس طرح کی آفر کریں گے، ہم اتنا مال آپ کو دے دیں گے اگر آپ توحید کے اس پیغام سے دستبردار ہو جائے، تو پیغمبر اکرم معاذ اللہ دستبردار ہو جائیں گے. اس طرح کی آفر کی گئی، اور اسی طرح سے یہ کہا گیا کہ مثلا بعض دن مقرر کر لیتے ہیں کہ جس میں ہم آپ کے خدا کی عبادت کرتے ہیں اور بعض دن آپ ہمارے خدا کی عبادت کریں. تو یہ سارے، وہ اتنے سارے جب بتوں کی عبادت کر رہے ہیں تو ایک اور خدا کو ماننے میں انہیں کیا پرابلم ہو سکتا ہے. تو وہ تو اس طرح کی آفر کریں گے، مگر جو پیغام حق پر مبنی ہے وہ تو ہے لا الہ الا اللہ، کہ صرف ایک اور ایک ہی خدا کی عبادت ہوگی. ایسا نہیں ہے کہ ان خداؤں کے ساتھ ایک اور خدا کی عبادت ہوگی، صرف اور صرف ایک خدا کی عبادت ہوگی. لا الہ کہہ کر معبودان باطل کی نفی پہلے ہے. ولا تطیع کل حلاف مہین، اور حبیب جو حلاف مہین ہے اس کی اطاعت مت کیجیے گا، یعنی اس کی بات بھی ماننے کی کوئی ضرورت نہیں ہے. حلاف ہے یعنی بڑی قسمیں کھانے والا ہے، اور مہین ہے یعنی گھٹیا ہے، ذلیل ہے، پست ہے. यानी ये उसका करेक्टर सोसाइटी के अंदर बिल्कुल ऑब्वियस है, ऐसा कोई ढका छुपा मामला नहीं है। अब ये कौन है कि जिसके बारे में ये बात की जा रही है, तो मुख्तलिफ नाम लिए गए, उन्हीं में एक नाम वलीद बिन मुगैरा का भी है कि जिन्हीं के बेटे का नाम है खालिद बिन वलीद। तो वलीद बिन मुगैरा या कोई दूसरा अरब सरदार मुशरिकीन का ऐसा था कि जिसके बारे में ये सारी बातें कही जा रही हैं कि ये बड़ा हल्लाफ है, या नज़र है कि उसकी अपनी शख्सियत तो है नहीं, लिहाजा वो अपनी शख्सियत की जो कमी है उसको कंपनसेट करने के लिए बात बात पर कस्में खाता है और महीन है, खुद घटिया है। हम्माज़िम मशाइन बिन अमीम, ये बहुत ताने देने वाला है और चुगलखोरी के लिए दौड़ धूप करने वाला है, यानी ताने देना, नुक्ताचीनी करना फकत और फकत ताने के लिए। यानी फिर मैं अर्ज करूँ कि नुक्ताचीनी अगर कोई वाकई पॉजिटिव मस्बत क्रिटिसिज्म हो तो हम उसका जवाब दें, लेकिन यह कि मामला ये है कि ये तो सिर्फ और सिर्फ ताने हैं, यानी जिसकी गुफ्तगू का मकसद ही ये है कि सामने वाले को दिली तौर पर जख्मी किया जाए। और मशाइन बिन अमीम है, यानी चुगलिया खाने में दौड़ धूप करता है, कोशिश करता है कि किसी तरीके से जुदाइयाँ डाली जाएँ, लोगों को एक दूसरे से बदसन किया जाए। मन्ना इन लिल खैर है, और खैर और खैरात के कामों से रोकने वाला है, यानी खुद तो करता नहीं है और अगर कोई दूसरा करने वाला हो तो उसको रोक देता है कि भाई अगर तुमने सदका दे दिया तो तुम गरीब हो जाओगे, फिर तुम्हारे पास क्या बचेगा। मोतदिन असीम, सितमगर भी है और गुनहगार भी है, यानी जालिम भी है, तजावुज़ करने वाला है और फिर उसके बाद गुनहगार भी है। उतुल्लिम बादा ज़ालिका ज़नीम, ये उतुल के बारे में मुख्तलिफ अक़वाल हैं, सरकश भी कहा गया, पुरखोर भी कहा गया कि बहुत ज़्यादा खाने वाला, यानी कुल उसका हम गम ही ये है कि बस खाना खाता चला जाए। और बादा ज़ालिका ज़नीम, और इसके बाद वो बद असल तो है ही, यानी बदनाम है, जिना ज़्यादा है, यानी उसका किरदार ये है और ख़ुद उसका जो शजरा है वो भी लोगों के सामने है कि वो कैरेक्टर के एतबार से और साथ ही साथ शजरे के एतबार से मशकूकुल असल है, यानी उसकी पैदाइश जो लेजिटिमेट मैरिज है उसका नतीजा नहीं है। अनकान अजा मालूम व बनीन, तो फिर इतना इतराना किस बरते पर है, वो इस बरते पर है कि उसके पास माल है और उसके पास औलाद है, बेटे हैं। तो यानी ये तमाम तर चीज़ों की बुनियाद पर वो समझता है कि बस अब वो जो कहेगा वही हक होगा, वही सच होगा, तो इसकी तो कोई बेस नहीं है। इज़ा तुतला अलैहि आयातुना काला असातीरुल अव्वलीन, जब उसके सामने हमारी आयतें पढ़ी जाती हैं तो कहता है ये पिछले लोगों के किस्से हैं। सनसमुहु अलल खुरतूम, तो अनकरीब हम उसकी सूंड पर दाग लगा देंगे। ज़ाहिर है कि सून से मुराद नाक है, और खून जो है वो ज़ाहिर है कि यह हाथी की होती है या सुअर की होती है, यानी ये इसके अंदर परवरदिगार आलम की तरफ से गोया उसको डिग्रेड किया जा रहा है कि उसकी हैसियत क्या है, वो बिल्कुल हाथी या सुअर की तरह से है और उसकी नाक पर हम निशान लगा देंगे। ये उर्दू में भी मुहावरा है, नाक कट जाना, यानी मकसद ये होता है कि उसको जलील कर देना। परवरदिगार फरमाता है कि हम उसकी नाक पर निशान लगाएंगे, उसकी सूंड पर निशान लगाएंगे। बहुत दिलचस्प बात यह है कि चौथे इमाम इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम का खुतबा जो दरबार शाम में उन्होंने इरशाद फरमाया था यजीद के सामने, उसमें जहाँ अपना मुख्तलिफ रेफरेंसेस से तारुफ करवाया है, उसी के अंदर एक जुमला हमें यह भी मिलता है कि अनबनु मन ज़रबा खरातीम अलखल्क़, के मैं उसका बेटा हूँ कि जिसने खल्क की सूंडों पर निशान लगाए, उसके इतना मारा कि हत्ता कालू ला इलाहा इल्लल्लाह, यहाँ तक कि उन्होंने कलमाए तौहीद पढ़ा। इसके ज़रिए से चौथे इमाम रेफ़र कर रहे थे अमीरुल मोमिनीन हज़रत अली अलैहिस्सलाम को। हम ये भी जानते हैं कि बहुत से मुफस्सरीन इस बात के कायल हैं कि ये वलीद बिन मुग़ैरा या दूसरा जो भी शख्स था, वलीद बिन मुग़ैरा तो जंग बद्र से पहले मारा गया, वरना जंग बद्र के अंदर बहुत से ऐसे मारे गए कि जो इससे मुराद हैं, और जंग बदर का वाकया जो है उसके हीरो हज़रत अली अलैहिस्सलाम है। और इसके अलावा भी पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम से सबसे ज़्यादा दिफा करने वाले खुदाई नुमाइंदगी में गोया कि परवरदिगार आलम ने जो कुल्ले ईमान की बतौर उमूमी और खसूसी जो जिम्मेदारियाँ दी थी वो मौलाए कायनात ने पूरी की थी। तो उन्हीं में एक ये भी था गोया कि सनसमुहु अलल खुरतूम, जो परवरदिगार आलम की तरफ से वादा था कि हम उनकी सूंड पर इनकी नाक पर निशान लगाएंगे, तो वो खुदा की तरफ से इस काम को करने का जो शरफ़ हासिल हुआ है वो मौलाए कायनात अमीरुल मोमिनीन हजरत अली अलैहिस्सलाम को हासिल हुआ है। फिर उसके बाद परवरदिगार आलम ने एक वाकया बयान किया। इस वाकये के अंदर जो कैरेक्टर्स हैं उनके बारे में कहा जाता है कि यमन का वाकया है। एक बुज़ुर्ग था कि जो सरमायादार था, इस एतबार से कि उसका बाग था, उसका खेत था, और जो उसके पास फसल तैयार होती थी, जो उसके पास माल आता था, वो उससे गरीबों को मिस्कीनों को नवाजता था। बदकिस्मती ये है कि उसकी औलाद उसके मरने के बाद इस रविश को कंटिन्यू नहीं कर पाए, बल्कि वाज तौर महसूस होता है कि वो याद खुदा से गाफिल हो चुके थे। परवरदिगार आलम अब जो आयतें आ रही हैं उनके अंदर उस वाक़े को बयान करता है, और उस वाक़े के ज़रिए से जो मॉरल ऑफ द लेसन है, जो स्टोरी का जो एक पूरा सेंट्रल आइडिया है, उसको एंड के अंदर कंक्लूड किया जाता है। परवरदिगार फरमाता है कि इन्ना बलौना हम कमा बलौना अस्हाबल जन्ना, हमने इनको वैसे ही आजमाइश में डाला है जैसे एक खास बाग वालों को हमने आजमाइश में डाला था, यानी जो मुशरिकीन मक्का है ये जो अपने इम्तिहान में नाकाम हो रहे हैं, तो उनको याद रखना चाहिए कि इम्तिहान लेना, आजमाइश में मुबतला करना, ये दुनिया के अंदर परवरदिगार का तरीक़ेकार है। जिस तरह से हमने बाग वालों को, खास बाग वालों को भी आजमाया था, इस अकसमू जब उन्होंने कसम खाई, लयसरमुन्नहा मुसबहीन, कि हम फल तोड़ेंगे सुबह सवेरे, सुबह होते होते हम फल तोड़ेंगे, यानी उनका जो फल तोड़ने का वक्त था वो पूरा हो चुका था, बाग तैयार था, आमादा था। जिस तरह से मसलन कोई भी बाग हो कि जिसके अंदर फसल या जिसके अंदर जो फल है वो बिल्कुल आमादा हो, आम का बाग हो, केले का हो, किसी चीज़ का भी हो, तो वो तमाम तर फ्रूट्स बिल्कुल रेडी हैं। उन्होंने ऑब्जर्व किया, देखा और कहा कि भाई अब कल वक्त है कि हम इसको तोड़ेंगे, तो सुबह सवेरे इस काम को अंजाम देंगे, वला यस्तस्नून, और वो कोई कैद भी नहीं लगा रहे थे, यानी ये काम हम करेंगे, ज़रूर ब ज़रूर करेंगे, खुदा उनके जहन में कहीं पर भी नहीं। बाद में ये कहा कि उन्होंने कहा उस मौके पर इंशाल्लाह भी नहीं कहा कि ला यस्तस्नून, यानी इंशाल्लाह के जरिए से कि अगर अल्लाह ने चाहा तो हम ये काम करेंगे। तो ये आदाब में तो यकीनन है, मगर महसूस ये होता है कि उनके दिलो दिमाग के अंदर भी कहीं नहीं था कि खुदा भी कहीं है कि जो हमें रोक सकता है, वो याद खुदा से बिल्कुल गाफिल हो चुके थे। मगर वो तो आकर गोया सो गए। और दूसरी तरफ बाग में क्या हो रहा था, फताफ अलैहा ताइफ मिन रब्बिका, एक बला तुम्हारे रब की तरफ से चक्कर लगा रही थी उनके बाग का, वह हम नायमुन, जबकि वो आराम कर रहे थे, सो रहे थे। फ असबहत का सरीम, तो सुबह तो ये क्या खेती अपनी काटते या खेती से वो हार्वेस्टिंग करते या फल उतारते, वो रातों रात ही ऐसी हो गई खेती कि जो पूरी तरीके से काटी जा चुकी हो, यानी कटी फटी, सारा जो माल था वो जाया हो चुका, तबाह बर्बाद हो चुका। फतना दो मुसबहीन, तो वो एक दूसरे को आवाज़ देते हुए सुबह सवेरे उठे, यानी एक दूसरे को बेदार कर रहे थे, एक दूसरे से कह रहे थे, अनिगदू अला हरसकुम इन कुंतुम सारिमीन, कि चलो अपने खेत की तरफ, अगर तुम्हें खेती हार्वेस्ट करनी है, काटनी है, तो चलो। महसूस ही होता है कि बाग भी था और खेत भी थे। फिर उसके बाद इरशाद होता है फंतलकू, तो वो लोग चले, वहम ये तखाफतून, और वो चुपके चुपके आपस में कुछ कह रहे थे। वो क्या कह रहे थे, अल्ला यदखुलन्न हल यौम अलैकुम मिस्कीन, के खबरदार आज के दिन कोई मिस्कीन ना आने पाए, यानी ऐसा ना हो कि हम फल उतार रहे हो और मिस्कीन आ जाए कि अल्लाह के नाम पर दे दो बाबा, हमें भी कुछ दो, हम मोहताज हैं। अब जाहिर है कि हम प्रोफेशनल बैगर्स की बात नहीं कर रहे, जेन्युइन बैगर्स, यानी वाकई जो मुस्तहक हैं, वो भी ना आ सकें और उनको भी हम राह नहीं देंगे। वगदउ अला हर दिन कादिरीन, और उस कंजूसी पर वो बिल्कुल तुल कर, इस इत्मीनान के साथ कि वो इस पर पूरी कुदरत रखते हैं, वो चल रहे थे। जल्दी जल्दी वो वहाँ पहुँचे। फलम्मा रअउहा, और जब उन्होंने देखा, कालू इन्ना लदालून, तो उन्होंने कहा कि अरे हम कहीं भटक गए हैं, यानी ये हमारा बाग तो नहीं हो सकता, यानी जस्ट यस्टरडे, गुज़िश्ता कल तो हमने इसे देखा था, ये तो बिल्कुल आमादा और तैयार था, मगर ये फल के हमारे बाग को हुआ क्या है, यहाँ तो कोई आसार ही नहीं है कि जैसे कभी कोई फल लगा हो। बल नाहनो महरूमून, और फिर उन्होंने कंक्लूड किया, उन्होंने कहा कि नहीं, जगह तो सही है, बात यह है कि हम महरूम हो चुके हैं, नाकाम और नामुराद हो चुके हैं। काला औसत हम, तो उनमें से एक ने कहा, जो बज़ाहिर औसत का लफ्ज़ इस्तेमाल किया, औसत का मतलब तो हुआ कि मिडल, मंझला, मगर बज़ाहिर ये महसूस होता है कि उनमें से ये वो था कि जो निस्बतन बेहतर था, कि जिसके दिल में खौफ खुदा था, मगर उसने कोई आवाज़ अपनी बुलंद नहीं की पहले, कोई ऐसी मौसर आवाज़, कुछ तो उसने कहा होगा लेकिन उसकी बात को नज़रअंदाज कर दिया गया। तो अब वो उसी को रेफर कर रहा है कि अलम अक़ुल लकुम लौला तुसब्बिहून, क्या मैं तुम्हें नहीं कहा करता था कि तुम लोग क्यों तस्बीह नहीं करते, यानी खुदा के बेऐब होने को क्यों बयान नहीं करते। यहीं से हमें समझ में आता है कि तस्बीह परवरदिगार में वो असर पैदा हो जाता है कि जिसके बाद जो हासिल शुदा मेहनत है वो बाकी रह सके। यानी गौर कीजिएगा, नोट कीजिएगा कि वो लोग आए हैं और उन्होंने देखा है कि उनका जो बाग है वो तबाह और बर्बाद हो चुका है, तो जो कहा जाता है ना, हार्ड टू गेन हार्डर टू मेनटेन, कि असल जो मुसब्बिबुल अस्बाब है वो तो परवरदिगार है, तो उसने क्या तरीक़ेकार रखा है कि जिसके ज़रिए से हासिल शुदा नेमत को बाकी रखा जा सके, कि वो रोलिंग रहे इंसान के पास। इस आयत से ये एक नतीजा निकलता है कि लौला तुसब्बिहून, परवरदिगार गोया एंडोस कर रहा है इस बात को कि हाँ वाकई उनकी बात दुरुस्त थी, वो जो कह रहा था कि मैं तुम्हें कहा करता था लौला तुसब्बिहून, कि तुम तस्बीह परवरदिगार क्यों नहीं करते, तुम खुदा के बेऐब होने को क्यों बयान नहीं करते। कालू सुबहाना रब्बिना इन्ना कुन्ना ज़ालिमीन, तो उन्होंने कहा कि यकीनन हमारा रब बेऐब है और हम ही जुल्म करने वाले थे, यानी गलती हमारी थी। फिर उन्होंने इस बात को रियलाइज कर लिया, मगर अब उसके बाद जाहिर है कि एक दूसरे के ऊपर इल्ज़ाम देने लगे। फ़अक़बला बाज़ुहुम अला बाज़िन यतलावमून, एक दूसरे की तरफ रुख किया और एक दूसरे की मलामत करने लगे, मजम्मत करने लगे। कालू, यानी कि वो ये कहना कि मसलन ये है तुमने ज़्यादा गलती की थी, वो कहेगा नहीं तुमने ज़्यादा गलती की, तो वो एक दूसरे को मलामत कर रहे थे। आखिर में उन्होंने कंक्लूड किया, कालू या वैलना इन्ना कुन्ना तागी, उन्होंने कहा कि वाय बर हाले माँ, यानी ये हमारी शामत आमाल है, यकीनन हम ही सरकशी करने वाले थे, इन्ना कुन्ना तागी, हम हद से तजावुज़ करने वाले थे। अब जाहिर के सफ़ा तो यहाँ मुकम्मल हो जाता है, मगर बहरहाल इस बात को मुकम्मल कर लें आगे की दो तीन आयतें और, कि परवरदिगार फरमाता है कि उन्होंने मजीद क्या कहा कि असा रब्बुना अन युब्दिलना खैरम मिन्हा, हम उम्मीद करते हैं कि हमारा रब हमें इससे बेहतर अता करेगा। इस जुमले से अंदाजा होता है कि उन्होंने तौबा कर ली, इन्ना इला रब्बिना रागिबून, हम अपने रब की तरफ रगबत करते हैं, यानी परवरदिगार से उम्मीद करते हैं। कदालिकल अजाब, ये है मॉरल ऑफ द स्टोरी कि इस तरह से आता है अजाब, बोला अजाबुल आखिरत अकबर, और जो आखिरत का अजाब है वो इससे भी बड़ा है। यानी ये तो दुनिया का अजाब जिसके अंदर बहरहाल रेक्टिफिकेशन की गुंजाइश मौजूद है कि अगले साल अब वापस से ये अपनी इसलाह कर लें और मेहनत करें तो हो सकता है कि फल अच्छे आ जाएं और वो बाकी भी रहें और वो मिस्किनों और दूसरों का ख्याल भी रखें और तस्बीह परवरदिगार भी करें। लौकानु या लमून, अगर वो इस बात को जाने कि बहरहाल ये दुनिया का अजाब तो फिर अजाब है, छोटा अजाब है, आखिरत का अजाब तो फिर बहुत बड़ा है जिसमें रेक्टिफिकेशन की भी गुंजाइश नहीं है, काश ये इस बात को जानते। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। व आखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। बिस्मिल्लाहिर रहमानिर रहीम। सूरह मुबारक कलम, आयत नंबर 32 से आयत नंबर 48, 32 से 48। बाग वालों का वाकया या तमसील परवरदिगार आलम ने बयान की और किस तरह से उनका बाग उजड़ा, वीरान हुआ, क्या उनकी खता थी, वो तमाम बातें परवरदिगार आलम ने बयान कर दी, और उसके बाद उनका आपस में मलामत करना वो भी डिस्कस हो गया। आयत नंबर 32 में जब ऐसा महसूस होता है कि उन्होंने अपने अंदर एक तब्दीली पैदा करने की ठानी, तो परवरदिगार आलम से उन्होंने दुआ भी मांगी कि असा रब्बुना अन युब्दिलना खैरम मिन्हा इन्ना इला रब्बिना रागिबून, उम्मीद है कि हमारा परवरदिगार हमें उससे बेहतर अता करेगा। यानी जो बाग हमारा उजड़ गया, हरकतें हमारी ऐसी थीं कि जिसकी वजह से यह अजाब हम पर नाजिल हुआ, मगर अब हम खुदा से उम्मीद करते हैं कि वो हमें इससे बेहतर अता करेगा, और उसकी वजह भी आगे बयान कर दी गई कि इन्ना इला रब्बिना रागिबून, कि हम अपने रब की तरफ रग़बत रखते हैं, यानी हम अपने रब की तरफ रुजू कर रहे हैं। तो ये तो बहुत ही अच्छा एक कंक्लूजन है, नतीजा है कि अगर कोई इस तरह की तंबीहात के बाद अपने अंदर तब्दीली पैदा कर ले और मुख्ततम जो एक कंक्लूसिव अजाब होता है उससे अपने आप को बचा ले। मगर अब परवरदिगार आलम ने कंक्लूड करते हुए इरशाद फरमाया कि कज़ालिकल अजाब, अजाब तो इसी तरह से आता है, मतलब अजाबुल आखिरत अकबर, और फिर जो आखिरत का अजाब है वो इससे भी बड़ा है। लौकानु यालमून, काश कि ये बात ये लोग जान लेते, यानी अगर वो जान ले तो उनको समझ में आ जाएगा। जैसे इस केस के अंदर जो लग रहा है कि इन्होंने इस बात को समझ लिया और जान लिया, तो एक तंबीह उनके लिए करार पाई, एक ताजियाना इब्तिला का, कि जिसके नतीजे में उन्होंने गोया अपनी इसलाह कर ली। तो ऐसे ही अगर लोग इसलाह कर लें तो क्या कहना, वरना फिर जो अंजाम होता है वो अभी आगे थोड़ी देर के बाद आएगा इस्तिदराज के उनवान से, कि वो भी एक परवरदिगार आलम का रिएक्शन होता है और वो फिर बहुत सख्त होता है, उस पर अभी थोड़ी देर के बाद बात आएगी। अब आगे परवरदिगार आलम ने साहिबा ने तकवा का जिक्र किया कि इन्ना लिलमुत्तकीना इंदा रब्बिहिम जन्नातिन नईम, कि यकीनन परहेजगारों के लिए, साहिबा ने तकवा की थी कि जिन्होंने दुनिया में अपने आप को कंट्रोल में रखा, सेल्फ डिसिप्लिन एक पैदा किया, तस्किया नफ्स की मंजिल से अपने आप को गुजारा, नफ्स को बेलगाम नहीं होने दिया, तो ये साहिबान तकवा हैं। इंदा रब्बिहिम जन्नातिन नईम, अपने परवरदिगार के यहाँ नेमत के घने बाग उनके लिए होंगे। अफनज अलुल मुस्लिमीन अकल मुजरिमीन, अब परवरदिगार फरमाता है कि क्या हम उनको जो इतात गुजार हैं, जो मुस्लिमीन हैं, जिन्होंने हमारी मर्जी के आगे सर तस्लीम खम किया है, क्या हमको उनको उसी तरह से ट्रीट करेंगे कल मुजरिमीन, कि जिस तरह से क्रिमिनल्स को, मुजरिमीन को, गुनहगारों को ट्रीट करना चाहिए। मालकुम, तुम्हें क्या हो गया है, कैफ तहकुमून, तुम कैसा फैसला करते हो। यानी ये इंसानी अक्ल का फैसला है, अक्ल इंसानी वो खुद इस बात को समझ सकती है कि ऐसा नहीं होगा। आम दुनिया के निज़ाम के अंदर भी कोई हुकूमत ऐसा नहीं करती, यानी हर जगह यही बात कही जाती है कि नहीं, जो बाकायदा डिसिप्लिन को फॉलो करेगा, जो कानून को, रेगुलरिटीज़ को फॉलो करेगा, लॉ का पाबंद होगा, तो उसको उस तरीके से ट्रीट नहीं किया जाना चाहिए कि जिस तरीके से क्रिमिनल्स को ट्रीट किया जाता है। उनको ज़ाहिर के फैसिलिटेट किया जाएगा, अकोमोडेट किया जाएगा, टैक्स पेयर्स का जो स्टेटस होता है। तो क़यामत के मैदान में क्या परवरदिगार आलम ये जुल्म करेगा कि दुनिया के अंदर तो वो बेचारे अपने आप को तस्किया नफ्स की मंजिल से गुजारते रहे, परवरदिगार आलम की मर्ज़ी के मुताबिक अपने आप को ढालते रहे, और जब मैदान क़यामत आए तो जो मुजरिमीन हैं उनको जन्नत में डाल दिया जाए, और माजल्ला इन मुसलमानों को जो सारे तस्लीम खम किए बैठे थे उनको जहन्नम की आग के हवाले कर दिया जाए। मा लकुम, तुम्हें क्या हो गया है, कैफ़ तहकुमून, तुम कैसा फ़ैसला करते हो, तुम कैसा हुक्म लगाते हो। अब इसका एक बैकग्राउंड जो बयान किया गया वो ये कि काफिर में से बास कहा करते थे कि हम दुनिया में जो मज़े कर रहे हैं तो आखिरत में भी हम मज़े ही में रहेंगे, और ये मुसलमान और पैगंबर के गिरोह में लोग यहाँ सख्तियों और मुसीबतों में हैं तो देखना ये वहाँ भी तकलीफ़ ही उठाएंगे। इसके जवाब में ये कहा जा रहा है कि ये फ़ैसला तुम्हारा बिल्कुल खिलाफ अक्ल है। वो आलम तो जजा व सज़ा का होगा, उसमें ये मुमकिन ही नहीं कि इताअत गुजार और नाफरमान यकसा हों, चाहे जाए कि नाफरमानों का अंजाम बेहतर हो और फरमाबरदार बुरे हाल में रहें। ये पूरा पैराग्राफ था अल्लामा सैयद अली नकी साहब का जो मैंने आपके साथ शेयर किया। मगर ये आप गौर फरमाइए कि ये उसी सूरत में है कि जब इंसान अक्ल के मुस्तकिल फैसलों को कबूल करें, जिसके तरफ ये ताईदी आयतें भी हैं। और दूसरी बात ये कि परवरदिगार को अदल की सिफत से मुत्तसिफ माना जाए, यानी परवरदिगार गोया इस बात पर हैरानगी का इजहार कर रहा है कि तुम कैसा फैसला करते हो, यानी क्या मतलब, तुम्हारे ख्याल में खुदा अदल की सिफत से आ रही है, क्या खुदा जालिम है? कतअन वो जालिम नहीं है, वो यकीनन आदिल है, लिहाजा उसके अदल का तकाजा है कि वो ऐसा फैसला ना करे और जो मुस्लिमीन हैं उनका स्टेटस हाई हो, मुजरिमीन को जहन्नम की आग के हवाले किया जाए। तो एक बात तो यह हो गई कि ये जो किताब अक्ल है उसका फैसला यही है। अब दूसरी चीज़ कि अम लकुम किताबुन फी ए तदरुसून, क्या तुम्हारे पास कोई किताब है कि जिसके अंदर तुम ये बात पढ़ते हो, यानी खुदा की तरफ से कोई नाजिल करदा किताब तुम्हारे पास आई है? ये कुरान है, ये इंजील है, तौरात है, जिनका इंतसाब खुदा की तरफ है, तो क्या तुम्हारे पास भी ऐसी कोई किताब है? वो जो उम्मीयीन जो अफराद थे उनके पास कहाँ कोई किताब थी कि जिसकी तरफ वो ये नस्बत दे पाते? ये तो उनकी अटकल थी, ये तो उनके अपने जहन के तराशे हुए तखयलात थे कि जिनको वो लफ्ज़ों के ज़रिए से बयान करते थे। इन्ना लकुम फी है लमा तखयरून, कि तुम्हें वहाँ पर वो मिल जाएगा जो तुम पसंद करते हो, यानी किसी किताब में तुमने ये पढ़ा है। अम लकुम ऐमानुन अलैना बालिगा इला यौमिल क़ियामा, या तुमने कोई हमसे कसम ली हुई है कि जिसके हम पाबंद हैं कि क़यामत के दिन तक हम उसकी पाबंदी करेंगे? कोई तुमने हमसे ऐसा ऐहद पैमान किया हुआ है, तुम्हारा कोई आदमी हमारे पास आया था, हमने उससे वादा कर लिया था? इन्ना लकुम लमा तहकुमून, कि तुम्हारे लिए वो होगा कि जिसका तुम फैसला कर रहे हो। सल हम ए हबीब, इनसे सवाल कीजिए, अय्युहुम बिज़ालिका ज़ईम, कौन है इसका जिम्मेदार? यानी ये बात तुमने कह दी है, मामला गैर से मुतल्लक है, अक्ल के फैसले के खिलाफ है, ना कोई किताब इस हवाले से मौजूद है, ना तुम्हारे पास कोई हमारा ऐहदो पैमान मौजूद है, तो फिर कौन है इन बातों का जिम्मेदार? अम लहुम शुरका, या क्या इनके लिए कोई शुरका है, यानी कोई इन्होंने ऐसे शरीक पा लिए हैं हमारे कि जिन्होंने इस तरह का कोई फैसला कर लिया है और हमारे लिए उसकी पाबंदी लाजमी हो जाएगी, तो वो तो वादा उला शरीक है। फलियातु बिशुरका अहम, तो इनको चाहिए कि वो शुरका पेश करें, इन कानू सादिकीन, अगर ये सच्चे हैं। नहीं, ऐसा नहीं होगा, कतअन ये अपनी बात के अंदर झूठे हैं। अब कयामत के मैदान की होलनाकी को बयान करने के लिए अरबी के एक मुहावरे को इस्तेमाल किया गया, यौम युक्शफु अन साकिन, वो दिन के जब पिंडली खोल दी जाएगी, व युदअउन इला सुजूद फला यस्ततीउन, और उनको सजदे की दावत दी जाएगी कि सजदा करो, मगर वो सजदा करने के काबिल नहीं होंगे। खाशियतन अबसारुहुम, उनकी आंखें खौफ से झुकी हुई होंगी, खौफजदा होंगी। तरहक़ुहुम जिल्ला, और उनके चेहरों के ऊपर जिल्लत की मार पड़ी होगी। वक़द कानू युदअउना इला सुजूद व हुम सालिमून, और इनको सजदे की दावत दी जाती थी जब ये सलामत थे। यानी आज कयामत के मैदान में ये जो सजदे से इनकार सजदा नहीं कर पा रहे, तो ये किस वजह से नहीं कर पा रहे हैं? अगर आज इनसे कहा जाए कि सजदा करो, तो जाहिर है कि सजदा करने के लिए तैयार हो जाएंगे मैदान कयामत में, मगर ये सजदे की तौफीक से महरूम रहेंगे। यानी उनकी जो पुश्त है वो इंतहाई सख्त हो जाएगी कि ये नुमाइशी सजदा भी करना चाहे तो इनको सजदे की तौफीक नहीं मिलेगी। उसकी वजह क्या है? इसलिए कि जब दुनिया के अंदर जब ये लोग सलामत थे तो इन्हें सजदे की दावत दी जाती थी, अजान के जरिए से बुलाया जाता था कि नमाज की तरफ आओ, इन्हें बाकायदा पैगाम दिया जाता था कि नमाज पढ़ो, सजदा करो खुदा की बारगाह में, लेकिन वो उस मौके पर सजदे से फरार इख्तियार करते थे, सजदे से दूर रहते थे। तो अब इनके लिए मैदान कयामत में इस किस्म की कोई गुंजाइश नहीं। हाँ, वो कि जो दुनिया में भी अपनी रजा और रगबत के साथ खुशी से खुदा के हुजूर सर बसजूद रहते थे, तो उनको तो यकीनन मैदान कयामत में भी ये मौका मिलेगा کہ پروردگار آدم کے حضور وہ سربس وجود ہو جائیں. اب آخری بات رہ جاتی ہے کہ یہ جو پنڈلی کھولی جائے گی اس کا کیا مطلب ہے؟ یوم یکشف و انساقن, یہ پیسو وائس ہے, صیغہ مجہول ہے, یعنی کہ اس کی پنڈلی, اس کا کوئی ذکر نہیں ہے. مگر بدقسمتی ایسی ہے کہ اس حوالے سے دنیا روایات کے اندر اس طرح کی چیزیں برادران کے پاس کافی آ گئی ہیں کہ جس سے انہوں نے اس بات کو بیان کیا کہ پروردگار اپنی پنڈلی کے اوپر سے کپڑا ہٹا دے گا اور وہ پنڈلی کھل جائے گی. ظاہر ہے کہ خداوند متعال جسم و جسمانیت سے ماورا ہے, خدا کے پنڈلی اور پنڈلی کا ہونا اور پھر اس کا کپڑے میں ہونا, ان تمام چیزوں کا کوئی مطلب نہیں ہے. لہٰذا بہت سے برادران کے جو علماء ہیں وہ اس کو متشابہات میں سے بیان کر کے اس روایت کو بیان کر دیتے ہیں, لیکن بہرحال اصولی طور پر شیعہ علماء اس سے اختلاف کرتے ہیں. اور اس حوالے سے تفسیر نمونہ کے اندر جناب عبداللہ ابن عباس کا حوالے کے ساتھ جو انہوں نے قول نقل کیا ہے اس کو میں آپ کے سامنے سمرائز کر کے بیان کر دیتا ہوں کہ عربی کے اندر محاورے میں کشف ساق یا پنڈلی کا کھول دینا یہ ہول اور وحشت کی شدت اور معاملے کی سنگینی کے لیے ہوتا ہے. اور اس حوالے سے عبداللہ ابن عباس کا سوال ہے, جب کسی نے ان سے سوال کیا کہ اس آیت کا اور اس جملے کا کیا مطلب ہے, تو انہوں نے کہا کہ جب تمہیں قرآن میں کوئی بات مخفی دکھائی دے تو عرب کے اشعار کی تعبیرات کی طرف رجوع کرو. اس لیے کہ قرآن عربی زبان میں نازل ہوا ہے نا, تو اس زبان کے اشعار, اس میں جو تعبیرات ہیں, اس میں جو محاورے ہیں, جو الفاظ ہیں, کنائے ہیں, وہ کس طرح سے استعمال ہوتے ہیں, ان کو ذرا دیکھو, کیا تم نے نہیں سنا؟ پھر وہ خود متوجہ کرتے ہیں کہ کیا تم نے نہیں سنا, قامت الحرب بنا علی ساقن. اب اس شعر کا یا مصرے کا ترجمہ کیا ہے کہ جنگ نے ہمیں پاؤں کی پنڈلی پر لا کر کھڑا کر دیا. یہاں پر ساق کا جو لفظ استعمال ہوا ہے وہ جنگ کے بحران کی شدت سے کنایا ہے. تو یہ سمجھایا جا رہا ہے کہ بھائی وہ اتنا سخت وقت ہوگا, اتنا سخت وقت ہوگا کہ اس موقع پر جب انہیں کہا جائے گا کہ تم سجدے کے لیے آؤ تو وہ سجدہ کرنے کی صلاحیت نہیں رکھیں گے, یعنی ان کے پاس استطاعت نہیں ہوگی, ان کو اس توفیق سے محروم کر دیا جائے گا. معاملہ تو بہت سنگین اور خوفناک ہوگا, اور وہ کرنا بھی شاید چاہیں مگر اس موقع پر انہیں اس توفیق سے محروم کر دیا جائے گا. مزید سمجھایا گیا کہ ان کی آنکھیں جو ہیں وہ خوف زدہ ہوں گی اور ان کے چہرے کے اوپر ذلت کی مار ہوگی, اور وجہ بھی بتا دی گئی کہ یہ اس توفیق سجدہ سے کیوں محروم رہیں گے. اس لیے کہ دنیا میں جب سلامت تھے اور انہیں سجدے کی دعوت دی جاتی تھی تو وہ انکار کرتے تھے. فذرنی ومن یکذب بهذا الحدیث, اے حبیب مجھے اور ان جھٹلانے والوں کو, یہ جو اس بات کو جھٹلانے والے ہیں, اس بات کو, اس کام کو جھٹلانے والے ہیں, اس کلام کو جھٹلانے والے ہیں, مجھے اور ان کو چھوڑ دیجئے. یہ بالکل اس وقت ہوتا ہے کہ جب بڑا اپنے کسی چھوٹے کو یہ کہہ رہا ہو کہ میں نے تمہیں جو کام دیا تھا تم نے انجام دے دیا, اب جو تمہاری بات کو نہیں سن رہے ہیں میں جانوں اور وہ جانے ہیں, تم بے شک پریشان مت ہو, تمہیں کبھی تک خاطر ہونے کی ضرورت نہیں ہے, ان کو میں خود ہی دیکھ لوں گا. اب وہ والا لفظ استعمال ہو رہا ہے پروردگار کی طرف سے کہ سنستدرجہم من حیث لا یعلمون, کہ ہم رفتہ رفتہ درجہ بدرجہ گریجولی بٹ بائی بٹ رفتہ رفتہ تباہی کی طرف لے جائیں گے اس طرح کہ انہیں خبر بھی نہ ہوگی. من حیث لا یعلمون, دیکھیے اصولی طور پر اگر ایک انسان گناہ کرتا ہے تو تین ممکنہ صورتیں بنتی ہیں. ایک تو یہ ہے کہ انسان خود ہی متوجہ ہو جائے کہ کام غلط ہو گیا اور وہ توبہ کر لیتا ہے, یہ تو بڑی آئیڈیل سچویشن ہے اور بہت اچھی سچویشن ہے. دوسری ایک سچویشن وہ ہوتی ہے کہ خدا اسے ابتلا کا تازیانہ لگاتا ہے, یعنی ایک چھوٹا سا کوئی جھٹکا, زلزلہ تھوڑا سا, کہ جس کے ذریعے سے اسے متوجہ کیا جائے کہ یو ہیو ڈن سم تھنگ رانگ, جس کی طرف وہ متوجہ ہو جاتا ہے اور وہ توبہ کی طرف آ جاتا ہے. یعنی وہ پہلی سچویشن کہ جس میں وہ خود ہی متوجہ ہو گیا اور وہ توبہ کی طرف آ گیا اور اس نے اس گناہ کو ترک کر دیا. دوسری سچویشن, دوسرا سیناریو کہ جس کے اندر اس نے گناہ کیا اور پھر خود سے متوجہ نہیں ہوا اور پروردگار عالم نے متوجہ کرنے کے لیے اسے ہلکا سا جھٹکا دیا, کوئی چھوٹا سا عذاب یا کوئی چھوٹا سا ایسا ڈوز کہ جس کے نتیجے میں وہ متوجہ ہو گیا اور اس نے توبہ کر لی اور اپنا معاملہ درست کر لیا, اپنا قبلہ درست کر لیا. تیسری سچویشن یہ ہے جس کو استدراج کہا جاتا ہے کہ جس میں بجائے پروردگار عالم کی طرف سے اس گنہگار کو کوئی تازیانہ لگانے کے پروردگار عالم نعمتوں میں اور زیادہ اضافہ کرتا چلا جائے اور وہ یہ سمجھے کہ بھئی ہمارے تو مزے لگے ہوئے ہیں اور ساری چیزیں بالکل ٹھیک ہے, اور اچانک اس کو گرفت میں لیا جائے اور اس گرفت کے نتیجے میں وہ عذاب کا شکار ہو جائے. چھٹے امام جعفر صادق علیہ السلام نے بھی اس کو اسی طریقے سے بیان کیا ہے کہ اذا احدث العبد ذنبا, اگر کوئی بندہ گناہ کرتا ہے اور جدد لہ نعمتن, اور خدا اس کے لیے نعمت کی تجدید کرتا چلا جائے, ایک اور نعمت پھر اور ایک نعمت, فید الاستغفار, اور وہ استغفار کو ترک کر دیتا ہے, فول استدراج, تو یہ استدراج ہے, یعنی بٹ بائی بٹ گریجولی اسے اپنے انتقام کا نشانہ بنانا. ایک سائل نے چھٹے امام سے سوال کیا کہ میں نے خدا سے مال مانگا, اس نے مجھے عطا کیا. بہت توجہ کے ساتھ سنیے گا. میں نے خدا سے مال مانگا, اس نے عطا کیا. میں نے خدا سے اولاد مانگی, اس نے وہ بھی عطا کر دی. میں نے خدا سے گھر مانگا, اس نے وہ بھی مجھے دے دیا. میں ڈرتا ہوں کہ کہیں یہ استدراج نہ ہو, یعنی بامعرفت تھا وہ, جانتا تھا کہ پروردگار عالم کے نظام میں استدراج بھی ایک پروویژن ہے. تو وہ کہتا ہے کہ میں ڈرتا ہوں کہ ایسا نہ ہو کہ یہ استدراج والا معاملہ میرے ساتھ ہو رہا ہو. تو چھٹے امام امام صادق علیہ السلام فرماتے ہیں کہ اگر یہ سب کچھ حمد کے ساتھ ہو رہا ہے, شکر الہی کے ساتھ ہو رہا ہے, تو پھر یہ استدراج نہیں ہے. یعنی تو ان نعمتوں کو صحیح جگہ استعمال کر رہا ہے, خدا کی طرف سے سمجھ رہا ہے, شکر پروردگار عطا کر رہا ہے, ادا کر رہا ہے, تو پھر یہ استدراج نہیں. استدراج کے اندر تو یاد خدا کو فراموش کر دینا, یہ ایک بہت امپورٹنٹ اس کا جز ہے, عنصر ہے. تو اس کے ذریعے سے انسان ڈسٹنگوش بھی کر سکتا ہے. اب پروردگار عالم نے یہاں پر تو بہت سخت الفاظ استعمال کیے ہیں کہ فذرنی ومن یکذب بهذا الحدیث, اے بھی مجھے اور اس کو چھوڑ دیجئے کہ جو اس کلام کو جھٹلاتا ہے. سنستدرجہم من حیث لا یعلمون, میں درجہ بدرجہ اس طرح سے اسے اپنی گرفت میں لوں گا کہ اسے پتہ بھی نہیں چلے گا. واملی لہم, میں اسے ڈھیل دیتا ہوں. ان قیدی متین, مگر جو میری پکڑ ہے, میری چال ہے, وہ بہت مضبوط ہوتی ہے. ام تسألہم اجرن وہم من مغرم مثقلون, ہے کیا وجہ, کیا اے حبیب آپ نے ان سے کوئی مطالبہ کیا ہے, کوئی بل دے دیا ہے ان کو, کوئی اجرت مانگی ہے جس کے بوجھ تلے یہ لوگ دبے جا رہے ہیں؟ یعنی پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے ان کو کوئی پیسوں کا بل دیا ہے کہ مثلا جو میں قرآن تم تک پہنچا رہا ہوں تو اس کا مجھے یہ بل چاہیے؟ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے تو جو اجر مانگا بھی ہے وہ خدا کے کہنے پر مانگا ہے, اور یہ بھی بیان کر دیا گیا کہ وہ کیا ہے. اور وہ کیا ہے؟ مودت اہل قربا, اللہ اسلکم علیہ اجرن الا المودت فی القربا. اور یہ بھی بتا دیا کہ ما سألتکم من اجرن فہو لکم, اور جو میں نے اجر مانگا ہے وہ تمہارے اپنے فائدے کے لیے. اور وہ یہ ہے کہ ما اسلکم علیہ من شیء من اجرن الا من شاء ان یتخذ الى ربہ سبیلا, کہ تم اگر قرابت داروں سے محبت رکھو گے تو اس کا فائدہ یہ ہوگا کہ تم سیدھی راہ پر آ جاؤ گے. یعنی میں نے تم سے کوئی مانیٹری بینیفٹ تم سے نہیں مانگا ہے. تو پروردگار عالم فرماتا ہے کہ اے حبیب, کیا آپ نے ان سے کوئی بل مانگا ہے, کوئی اجر مانگا ہے, کوئی مزدوری مانگی ہے جس کے بوجھ تلے یہ لوگ دبے جا رہے ہیں؟ ام عندہم الغیب فہم یکتبون, یا ان کے پاس کوئی غیب ہے کہ جس کو یہ لوگ لکھ رہے ہیں؟ فاصبر لحکم ربک, اے حبیب آپ اپنے رب کے حکم کا انتظار کیجیے, اپنے پروردگار کے فیصلے کے مطابق صبر سے کام لیجیے. ولا تکن کا صاحب الحوت, اور صاحب حوت کی طرح سے نہ ہو جائیے. حوت کہتے ہیں مچھلی کو, صاحب حوت یعنی مچھلی والے کی طرح سے مت ہو جائیے. مچھلی والے سے مراد جناب یونس علیہ السلام, کہ جنہیں مچھلی نے نگل لیا تھا اور پھر اس کے بعد انہوں نے تسبیح پروردگار کی, جس کے بعد پھر ان کا ترک اولا وہ معاف ہوا, اور پھر اس کے بعد انہیں واپس اس مچھلی نے اگل دیا. البتہ یہ بات آگے چونکہ کنٹینیو ہوگی تو انشاءاللہ اگلے بیان کے اندر اس کو تھوڑا سا دیکھیں گے. یہاں پر جو اگلی آیت ہے, اگلا حصہ ہے, اس کو ذرا دیکھ لیجئے جس پر یہ صفحہ مکمل ہو رہا ہے, کہ فاصبر لحکم ربک, تو اے حبیب آپ اپنے رب کے حکم کا انتظار کیجئے, اپنے رب کے فیصلے کے مطابق. یعنی وہ اگر نہیں مانتے کوئی بات نہیں, وہ نہیں مانتے تو ان کو چھوڑ دیجئے, دوسروں کو پیغام دیجئے, دوسرے نہیں مانتے تیسروں کو پیغام دیجئے, تیسرے نہیں مانتے چوتھوں کو پیغام دیجئے, مگر جو پیغام سننے کے لیے تیار ہے آپ اس کو پیغام دیجئے, جلدی مت کیجئے. صاحب حود کی طرح سے اپنے وادی کو, اپنی بستی کو, جہاں پر اس وقت آپ اپنا کام کر رہے ہیں, اس کو آپ نے ترک نہیں کرنا. اذ نادا وہوا مخزوم, کہ جب اس نے ندا دی, جب اس نے پکارا اس عالم میں کہ وہ رنج و غم میں گرفتار تھے. اور پھر اس کے بعد کا جو جملہ ہے وہ انشاءاللہ کل ڈسکس ہوگا. یہ آیت نمبر 48 پہ الحمدللہ یہ صفحہ مکمل ہوا. پروردگار عالم سے دعا ہے قرآن پڑھنے سمجھنے اور عمل کرنے کی توفیق عطا فرما, اور وارث قرآن امام زمانہ کے ظہور میں تاجیل فرما.
بسم اللہ الرحمن الرحیم.
سورہ مبارکہ نون والقلم, آیت نمبر 49 سے آیت نمبر 52, 49 سے 52, جس پر سورہ قلم کا اختتام ہوگا. اور پھر اگلا سورہ سورہ حاقہ, جس کی ابتدائی 12 آیتیں بھی اسی صفحے پر ہیں, فرسٹ 12 ورسز. بات یہاں تک پہنچی تھی کہ پروردگار عالم نے اپنے حبیب سے یہ کہا کہ فاصبر لحکم ربک ولا تکن کصاحب الحوت, یا حبیب آپ اپنے رب کے حکم کا انتظار کیجیے اور مچھلی والے کی طرح سے مت ہو جائیے گا. یہ بتائی تھی کہ صاحب الحوت سے مراد جناب یونس علیہ السلام ہے. اپنی تمام تر عظمتوں کے باوجود جناب یونس علیہ السلام نے ایک ترک اولا تو کیا، جس کا پہلا رخ یہی تھا کہ انہوں نے اپنی قوم کے عذاب کے لیے بد دعا کی، اور بظاہر ایسا محسوس ہوتا ہے کہ اس میں جلدی کی۔ تو پروردگار عالم نے اپنے حبیب سے یہ کہا کہ بہرحال پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا مرتبہ مقام تمام رسولوں سے بلند ہے، بالا تر ہے، تو ان سے یہ کہا جا رہا ہے کہ اے حبیب، بہرحال آپ یونس علیہ السلام جیسا رویہ مت اختیار کیجئے گا، یعنی آپ جب ہم کہیں گے تو ظاہر ہے کہ اسی طرح سے کہیں گے کہ اپنی تمام تر عظمتوں کے باوجود ان سے ایک ترک اولا ہوا، اگرچہ وہ گناہ نہ ہو، جسٹیفائیڈ ہوں اس بد دعا کے اندر، مگر بہرحال اگر وہ بد دعا نہ کرتے تو بہتر ہوتا۔ اور پھر بعد والا جو معاملہ تھا وہ تو اور بھی زیادہ سخت ہو گیا کہ جس کے نتیجے میں انہیں مچھلی کے شکم میں ایک عرصہ گزارنا پڑا۔ ازنادا وہ ہوا مخزوم، کہ جب انہوں نے ندا دی اور وہ اس عالم میں ندا دے رہے تھے، یعنی پروردگار عالم سے راز و نیاز کر رہے تھے، کہ جب وہ انتہائی رنج و اندوہ میں تھے، انتہائی غم کی کیفیت میں تھے۔ اب یہاں پر یہ جو نادا ہے اس سے کیا مراد ہے کہ جب انہوں نے ندا دی؟ ایک تو وہی بات کہی گئی کہ جو جناب یونس علیہ السلام کی تسبیح ہے، اور اس کے لیے وہ لفظ آیا بھی ہے قرآن مجید کے اندر کہ انہوں نے ندا دی کہ لا الہ الا انت سبحانک انی کنت من الظالمین، یہ سورہ انبیاء کی آیت نمبر 87 ہے، کہ تیرے سوا کوئی خدا نہیں، کوئی معبود نہیں، تو بے عیب ہے، اور یقیناً میں ہی ظالموں میں سے تھا، یعنی غلطی میری ہی ہے۔ تو یہ جناب یونس علیہ السلام کی جو تسبیح ہے، قول یہی ہے، اور یہی مشہور قول بھی ہے کہ یہ جو نادا ہے اس سے یہی جناب یونس علیہ السلام کی تسبیح ہے، کہ جب وہ شکم ماہی کے اندر پہنچ گئے تو وہاں پھر پروردگار عالم نے انہیں یہ توفیق دی کہ انہوں نے پروردگار عالم کی بارگاہ میں اعتراف کیا، اور وہ ترک اولا جو تھا اس کے حوالے سے توبہ پیش کی۔ ایک دوسرا قول بھی ہے کہ جناب یونس علیہ السلام جو بد دعا کر چکے تھے، اس کو یہاں پر ریفر کیا جا رہا ہے کہ جب وہ انتہائی رنج کی کیفیت میں تھے قوم کے بیہیویئر کی وجہ سے، تو اس موقع پر انہوں نے ندا دی۔ تو امکانات تو دونوں ہیں، مگر زیادہ تر مفسرین نے وہ جو پہلا قول ہے کہ جو تسبیح انہوں نے کی تھی اسی کو اختیار کیا ہے۔ اب آگے پروردگار عالم فرماتا ہے کہ لولا ان تدارکہ نعمت من ربہ لنبذ بالعراء وهو مذموم، کہ اگر اللہ کی مہربانی انہیں کے شامل حال نہ ہوتی، ان کے رب کی مہربانی، ان کے رب کی نعمت ان کے شامل حال نہ ہوتی، لنبذ بالعراء، تو وہ پھینکے جاتے بے آب و گیا کھلے میدان میں، وہ ہوا مذموم، لنبذ بالعراء وہ ہوا مذموم، اس حالت میں کہ وہ قابل مذمت ہوتے۔ یعنی ایک تو وہ والی پوزیشن ہے کہ پروردگار عالم کی طرف سے شکم ماہی میں اس ترک اولا کی وجہ سے ان کو رہنا پڑتا، اور ہم دوسری جگہ پر یہ پڑھ چکے ہیں، پروردگار عالم نے یہ ارشاد فرمایا کہ جناب یونس علیہ السلام اگر پروردگار عالم کی بارگاہ میں تسبیح نہ کرتے تو پھر اس کا نتیجہ یہ نکلتا کہ لَلَبِثَ فِي بَطْنِهِ إِلَى يَوْمِ يُبْعَثُونَ، لَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ لَلَبِثَ فِي بَطْنِهِ إِلَى يَوْمِ يُبْعَثُونَ، اگر وہ تسبیح کرنے والوں میں نہ ہوتے تو اسی مچھلی کے شکم میں قیامت تک رہتے۔ تو ایک تو یہ والی کیفیت تھی، تو پروردگار عالم نے اس کے حوالے سے حضرت یونس علیہ السلام کو نجات دی، ان کے شامل حال ہوئی توفیق پروردگار، انہوں نے پروردگار عالم سے راز و نیاز کیا، جس کے بعد پروردگار عالم نے انہیں مچھلی کے پیٹ سے نجات دی اور انہیں واپس زمین پر لا کر رکھ دیا گیا۔ اب ظاہر ہے کہ جناب یونس علیہ السلام جس موقع پر مچھلی کے پیٹ سے باہر آئے ہیں، تو پروردگار عالم کی طرف سے مانوی اعتبار سے تو ان کا جو ترک اولا تھا اس کا اثر جو تھا وہ ختم ہو چکا تھا، مگر جناب یونس علیہ السلام جسمانی اعتبار سے تو بہرحال انتہائی کمزوری محسوس کر رہے تھے، ایک طرح سے بیماری کی وہ کیفیت تھی، جلد کے اوپر، کھال کے اوپر بھی اس کے اثرات تھے۔ تو پروردگار عالم نے اس کے لیے وہ انتظام کیا جس کا ذکر سورہ صافات کے اندر ہے، آیت نمبر 145 اور 146 کے اندر، کہ فنبذناہ بالعراء وہو سقیم وانبتنا علیہ شجرۃ من یقطین، کہ ہم نے یونس علیہ السلام کو ڈال دیا اس چٹیل میدان میں جبکہ وہ بیمار تھے، اور ان کے اوپر اگا دیا شجرۃ من یقطین، ایک کدو کی بیل کو، کدو یعنی پھل بھی ان کو مل جائے، ان کے لیے غذا کا انتظام بھی ہو جائے، ان کے پر سایہ بھی ہو جائے، اور اس کے پتے وغیرہ اس طرح سے ہوں کہ جس کے اوپر وہ آرام بھی کر سکیں۔ اور یہ بھی بعض محققین نے اور بعض علماء نے یہ کہا کہ وہ پتے اس طرح کے تھے کہ وہ انسیکٹیسائڈ بھی تھے، کہ جس کی وجہ سے حشرات الارض جو ہیں، جو انسیکٹس ہیں، وہ دور رہتے تھے۔ تو جناب یونس علیہ السلام پھر پروردگار عالم کی مرضی سے اور پروردگار عالم کے حکم سے آہستہ آہستہ بحالی اور ریہیبلیٹیشن کے فیز کی طرف آنے لگے۔ تو پروردگار فرماتا ہے کہ فاشتباہ ربہ فجعلہ من الصالحین، اللہ نے پھر انہیں منتخب افراد میں شامل رکھنے کے ساتھ ساتھ داخل رہنے دیا کیا نیکوکار بندوں میں، فجعلہم من الصالحین، یعنی ایسا نہیں تھا کہ جناب یونس علیہ السلام سے نبوت کو چھین لیا گیا، وہ اسی منزل اجتباء پر، وہ اسی منزل انتخاب پر رہے، کیونکہ بہرحال معاملہ ترک اولیٰ کا تھا، کسی گناہ کا کوئی امکان رسولوں سے یا نبیوں سے نہیں ہوتا. اب جو آخری دو آیتیں ہیں ان میں پروردگار عالم پھر کفار کے اس بیہیویئر کو بیان کرتا ہے، ان کا ریئیکشن کہ وہ ان یکاد الذین کفروا لیزلقونک بابصارہم لما سمعوا الذکر. لما سمعوا الذکر یعنی جب وہ یہ ذکر سنتے ہیں، یعنی پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم جب ان لوگوں کے سامنے قرآن کی آیتیں پڑھتے ہیں تو پھر ان کا بیہیویئر کیا ہوتا ہے، ان کا ریئیکشن کیا ہوتا ہے؟ وہ یہ چاہتے ہیں کہ اپنی آنکھوں کے ذریعے سے، اپنی نگاہوں کے ذریعے سے گھور گھور کر پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو متزلزل کر دیں، انہیں اپنے پائے سبات سے ہٹا دیں. ظاہر ہے کہ ان کی تو یہ کوشش تھی اور وہ یہ کوشش کیا کرتے تھے، مگر انہی کے سامنے پھر پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا جو استقامت کا معاملہ تھا، جو پیشنس اور پیغمبر اکرم کا جو ٹالرنس ہے کہ وہ پروردگار عالم پر بھروسہ کرتے ہوئے، توکل کرتے ہوئے، صبر کرتے ہوئے ان تمام تر چیزوں کو فیس کیا کرتے تھے. جس طرح سے اردو کے اندر بھی یہ کہا جاتا ہے کہ وہ مجھے ایسا دیکھ رہا تھا کہ جیسے وہ مجھے کھا جائے گا، یعنی نگاہوں کے ذریعے سے، آنکھوں کے ذریعے سے اس طرح سے متاثر کرنا کہ سامنے والا بہت زیادہ اوفینڈڈ فیل کرے کہ جیسے یہ مجھ پر حملہ آور ہونا چاہتا ہے، یہ مجھے نقصان پہنچانا چاہتا ہے. پھر اس کے بعد آپ جانتے ہیں کہ بہت سارے افراد تو اس کے اندر پریکٹس کر کر کے، مشق کر کر کے اس حد تک پہنچ جاتے ہیں کہ جہاں پر وہ مسمرائز کرنے کی صلاحیتیں ان کے اندر پیدا ہو جاتی ہیں کہ وہ اپنی آنکھوں سے سامنے والے کو کوئی کنٹرول کرنے کی کوشش کرتے ہیں، اور پھر اسی کے اندر ایک نظر بد کا فنومنا بھی آ جاتا ہے. لہذا بہت سے عوام میں سے تو بہرحال بہت سو کا ایک طریقہ کار بن گیا ہے کہ اس آیت کو گویا وہ اپنے گھر کے اندر لٹکاتے ہیں مختلف ٹکڑوں میں بنوا کر، اور اس کا پرپز یہ ہوتا ہے کہ اس کے ذریعے سے وہ نظر بد کا علاج کریں. تو کوئی حرج بھی نہیں ہے بہرحال، لیکن یہاں پر جو چیز زیادہ سمجھ میں آ رہی ہے وہ یہ ہے کہ انتہائی گھور کر دیکھنا، ایک نظر کے ذریعے سے سامنے والے کو اس طرح سے احساس دلانا کہ وہ بہت اوفینڈڈ فیل کرے کہ گویا اس کے اوپر حملہ آور ہونے کی کوئی کوشش کر رہا ہے. تو یہ افراد جو کفر اختیار کیے ہوئے ہیں وہ یہ چاہتے ہیں کہ اپنی آنکھوں سے، اپنی نگاہوں سے آپ کو پھسلا دیں، آپ کو متزلزل کر دیں. لما سمع الذکر، جب وہ یہ ذکر سنتے ہیں تو ظاہر توحید کا ذکر انہیں اچھا نہیں لگتا ہے، اس لیے وہ شرک کے عادی ہیں. وہ یقولون انہ لمجنون، اور وہ یہ کہنے لگتے ہیں کہ یہ مجنون ہے، نعوذ باللہ من ذالک، یہ پاگل ہے. اب ہم دیکھتے ہیں کہ یہی بات مضمون جو ہے وہ ابتدا میں بھی آیا تھا اسی سورے کے اندر، اور اختتام میں ایک مرتبہ پھر اسی بات کو بیان کر دیا گیا، اور پھر پروردگار عالم کی طرف سے ایک کامنٹ کہ وما ہوا الا ذکر للعالمین، اور یہ نہیں ہے مگر یاد دہانی تمام جہانوں کے لیے. یہاں پر ذکر سے کیا مراد ہے؟ تو بہرحال ذکر سے دونوں مراد ہو سکتے ہیں، خود قرآن مجید بھی مراد ہو سکتا ہے اور پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم بھی مراد ہو سکتے ہیں، کہ جن کو دوسرے مقام پر پروردگار عالم نے ذکر سے تعبیر بھی کیا ہے، ذکرن رسولہ. تو یہاں پر بھی پروردگار عالم نے گویا مجسم ذکر، کہ جو مجسم قرآن ہے، کہ جو قرآن مجید کی عملی شکل ہے، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم ان کو کہا کہ یہ یاد دہانی ہے عالمین کے لیے. ہم پہلے پڑھ چکے کہ جہاں پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم پر جنون کی تہمت لگائی گئی، تو اسی سورے کے آغاز ہم نے دیکھا کہ پروردگار نے کہا انک لعلی خلق عظیم، کہ حبیب آپ یقیناً خلق عظیم کی منزل پر ہیں. اور یہاں پر اختتام پر جب واپس اس مجنون کی تہمت کو دوسرے انداز سے بیان کیا گیا تو پروردگار عالم نے کہا کہ یہ ہمارا حبیب یاد دہانی ہے، ذکر ہے، اسے دیکھیں تو خدا یاد آ جاتا ہے، اور یہ عالمین کے لیے یاد دہانی کا سامان ہے. کہ جس پر الحمدللہ اس آیت پر سورہ نون والقلم کا اختتام ہوتا ہے. پھر اس کے بعد اگلا سورہ ہے سورہ حاقہ، یہ 69واں سورہ ہے، 69 چیپٹر، اور اس کی بھی 52 آیتیں ہیں، مگر یہ 52 آیتیں وہی بہت چھوٹی چھوٹی آیتیں ہیں، بہت طولانی یہ سورہ نہیں ہے، مختصر سورہ ہے. اچھا، اب یہ سورہ حاقہ کو حاقہ کیوں کہا گیا؟ اس لیے کہ پہلی آیت میں بسم اللہ کے فوراً بعد یہ حاقہ کا لفظ الحاقہ استعمال ہوا ہے. یہ قیامت کے ناموں میں سے ایک نام ہے، اور ہم دیکھتے ہیں کہ دو نام تو فوراً ہی آ جائیں گے یہاں پر، حاقہ اور قارعہ، الحاقہ اور القارعہ، اور پھر اس کے بعد ایک اور نام بھی آئے گا قیامت کا، الواقعہ. یہ تینوں قیامت کے ناموں میں سے نام ہیں. قیامت کے نام تو بہت زیادہ ہیں، لیکن انہی میں سے ایک نام یہ بھی ہے، تین نام یہ بھی ہیں. پروردگار عالم ارشاد فرماتا ہے بسم اللہ الرحمن الرحیم، سہارا اللہ کے نام کا جو سب کو فیض پہنچانے والا بڑا مہربان ہے. الحاقہ ملحاقہ وما ادراک ملحاقہ، حاقہ اور حاقہ کیا ہے، اور تمہیں کیا معلوم کہ حاقہ کیا ہے؟ اچھا، اب یہ ظاہر ہے کہ عربوں کا ایک انداز ہے کہ سوالیہ انداز جو وہ اختیار کرتے تھے، کیونکہ قرآن عربی میں نازل ہوا ہے تو اسی اسلوب اور اسی پیرائے کے اندر ان چیزوں کو بیان کیا جا رہا ہے، کسی چیز کی اہمیت کو بتانے کے لیے، سمجھانے کے لیے کہ یہ تمہارے تصور سے بھی بالاتر ہے کہ تم اس کی حقیقت کو سمجھ سکو، لیکن بہرحال ایک آئیڈیا تمہیں دیا جا رہا ہے. جیسے شب قدر کے بارے میں ہم پڑھیں گے کہ انا انزلناہ فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر، تمہیں کیا معلوم کہ لیلۃ القدر کیا ہے، اور پھر اس کے بعد بیان کر دینا اس کا ایک رخ کہ لیلۃ القدر خیر من الف شہر، کہ ہزار مہینوں سے بھی خوب بہتر ہے. تو اسی طریقے سے قیامت کے بارے میں کہا جا رہا ہے کہ الحاقہ کا مطلب ہے وہ چیز کے جس کا ہونا بالکل ثابت ہے، واجب ہے، لازم ہے. تو عقلاً بھی قیامت کا ہونا بالکل ضروری ہے، اور شرعاً بھی جب پروردگار عالم نے اعلان کر دیا ہے تو ظاہر ہے کہ اس کا ہونا لازمی ہے اور یقینی ہے. تو پروردگار فرماتا ہے کہ الحاقہ ہو کے رہنے والی بات، مل حاقہ وہ ہو کے رہنے والی بات کیا ہے، وما ادراک مل حاقہ اور تمہیں کیا خبر کہ وہ ہو کے رہنے والی بات کیا ہے. یعنی اب اس کے ذریعے سے گویا قیامت کے بارے میں سوچنے کی تحریک اور اس کے مضامین کے حوالے سے توجہ سے سننے کی تحریک پیدا کی گئی ہے کہ انسان اس کے بارے میں غور کرنے کے لیے سنجیدگی کا مظاہرہ کرے. اب اس کے بعد پروردگار عالم فوراً بعد دو قوموں کا اور پھر مزید چند قوموں کا ذکر کرے گا کہ جن کو دنیا ہی کے اندر عذاب الہی کا سامنا کرنا پڑا. یعنی اب یہ وہ قومیں ہیں کہ جنہوں نے قیامت کا انکار کیا تو بہرحال دنیا کے اندر ان کو عذاب کا سامنا کرنا پڑا. یہ دنیا کے عذاب کے سامنے بھی نہیں ٹھہر پائے تو قیامت کے عذاب کے بارے میں کیا خیال ہے؟ کذبت سمود و عاد بالقارعہ، جھٹلایا سمود نے بھی اور عاد نے بھی القارعہ، قارعہ کو جھٹلایا. قارعہ کا مطلب ہے تباہ کن سار، یعنی وہ جو ہلا دینے والی ہو، جس کے سامنے آدمی ٹھہر نہ سکے. یہ باقاعدہ ایک سورہ بھی سورہ القارعہ آئے گا 30ویں پارے کے اندر، اور وہاں پر بھی یہی انداز، القارعہ تو مل قارعہ وما ادراک مل قارعہ، قارعہ اور قارعہ کیا ہے اور تمہیں کیا معلوم کہ قارعہ کیا ہے. وہاں پر بھی عام طور پر ترجمہ ہوتا ہے کھڑکھڑانے والی ہے، اور کھڑکھڑانے والی کیا ہے اور تمہیں کیا معلوم کہ کھڑکھڑانے والی کیا ہے. کھڑکھڑانے والی سے مراد ہے ہلا کر رکھ دینے والی، تباہ کر دینے والی. تو سمود نے بھی جھٹلایا اور عاد نے بھی جھٹلایا القارعہ، اس ساعت کو، اس قیامت کو کہ جو ہلا دینے والی ہے. اب ہم جانتے ہیں، ہم پڑھ چکے ہیں اس کو کئی مرتبہ، کہ سمود وہ قوم ہے کہ جن کی طرف جناب صالح علیہ السلام کو بھیجا گیا، عاد وہ قوم ہے کہ جن کی طرف جناب ہود علیہ السلام کو بھیجا گیا، اور انہوں نے ان کو جھٹلا دیا تھا. فَأَمَّا سَمُودْ فَأُهْلِكُوا بِالطَّاغِيَةِ، تو یہ سمود جو ہیں ان کو ہلاک کر دیا گیا طاغیہ کے ذریعے سے. یعنی طاغیہ کا مطلب ایک زبردست آفت، ان کے اندر بھی طغیان تھا، سرکشی تھی، اور جس عذاب کے ذریعے سے پھر ان کو ختم کیا گیا، ان کا پورا قصہ ختم کر دیا گیا، وہ عذاب بھی بڑا طاغی عذاب تھا، اس کے اندر بڑی زبردست آفت تھی. اب ہم یہ بھی پڑھ چکے ہیں پہلے کہ تین نام آئے ہیں ان پر آنے والے عذاب کے، تین نام، سیحہ ایک بہت زوردار آواز، سائقہ آسمان سے گرنے والی بجلی، اور رجفا زلزلہ، اور ان تین کے درمیان کوئی منافات نہیں ہے. ظاہر ہے کہ جب آسمان سے بجلی گرے گی تو ایک آواز بھی پیدا ہوگی، اور اس کے نتیجے میں زمین پر زلزلہ بھی آئے گا، اور ان سب کو ملا کر طاغیہ کہا جائے گا. وہ اما عاد، اور جو قوم عاد کا معاملہ ہے، فَأُهْلِكُوا بِرِيحٍ صَرْصَرٍ عَاتِيَةٍ، ان کو ہلاک کر دیا گیا تیز و تند سرد آندھی سے، ایسی ہوا ان کے اوپر چلائی گئی کہ جس کو وہ برداشت نہیں کر پائے. سخرہا علیہم سبع لیالٍ وثمانیہ ایامٍ، اسے اللہ نے قائم رکھا ان کے اوپر، یعنی یہ جو طوفان اور سرد اور آندھی والا عذاب تھا، یہ آندھی والا عذاب ان کے اوپر قائم رکھا پروردگار عالم نے، سبع لیالٍ وثمانیہ ایامٍ، سات راتوں اور 8 دنوں تک. اس کی تشریح آئی ہے کہ بدھ کی صبح سے اگلے بدھ کی شام تک، تو یہ کل 8 دن بن گئے اور 7 راتیں بن گئیں، حسومن لگاتار، یعنی مسلسل ان کے اوپر یہ عذاب رہا. حسومن کا ایک اور مطلب کیا گیا کہ جس نے ان کو مٹا کر رکھ دیا، اور دوسرا مطلب کیا گیا کہ حسومن کا مطلب ہے لگاتار، کنٹینیوس. فتر القوم فیہا سرعا، تو تم نے دیکھا اس قوم کو کہ وہ زمین پر گری ہوئی تھی، یعنی ان زمین پر گری ہوئی تھی، یعنی بالکل ختم ہو گئے تھے، جیسے کہ وہ نہ ہو، کل عدم، جس طرح سے مردے بکھرے پڑے ہوتے ہیں ہلاک ہونے کے بعد، اگر ذبح کر دیا گیا ہو تو جس طریقے سے وہ پڑے ہوتے ہیں، اسی طریقے سے ان کی کیفیت تھی. کأنہم اعجاز نخل خاویہ، جو خود پروردگار عالم نے تشبیہ دی ہے ان کو ان تنوں سے کہ جو کھجور کے درخت کے ہوں اور کھوکھلے ہوں. ظاہر ہے اس کے اندر سبسٹینس ہی نہیں ہے کہ وہ زمین کے اوپر کھڑے رہ سکیں، ان کو ذرا سی ہوا
अगर चलती है तो वो उखड़ जाते हैं। तो जिस तरीके से वो खजूर के दरख्त के तने, अगर उनके अंदर सब्सटेंस ना हो तो ज़रा सा भी वो फोर्स प्रेशर बर्दाश्त नहीं कर सकते, इसी तरीके से उनकी भी कैफियत यही हो गई कि वो इंसान थे मगर परवरदिगार आलम के अजाब के सामने खोखले दरख्तों के तनों की तरह से उखड़ कर रह गए और ज़मीन पर पड़े हुए थे। फहल तरा लहुम मिन बाकिया, तो क्या तुम्हें उनमें से कोई भी बाकी नज़र आता है, यानी ये सब किस्सा पारीना बन गए, ये सब किस्सा ख़त्म हो गए। फिर इरशाद होता है, वजा फिरऔनु वमन क़ब्लहू वलमुअतफ़िकातु बिलख़ातिआ, फिरऔन वालों ने उनसे फिरऔन ने उससे पहले वालों ने और तहोबाला हो जाने वाली बस्तियों ने भी यही गलती की थी। उस गलती की आगे तशरीह आ रही है, मगर फिरऔन वही जनाब मूसा अलैहिस्सलाम को झुठलाने वाला, उससे पहले वाले मसलन कौम शुएब अलैहिस्सलाम, इसी तरह से नमरूद जो इब्राहिम अलैहिस्सलाम के मुकाबले पर था, वगैरह वगैरह। और मुतफिकात तहोबाला हो जाने वाली बस्तियां, ये तो बिल्कुल वाज़े है कि जनाब लूत अलैहिस्सलाम की कौम के बारे में कहा जा रहा है। बिलख़ातिया, उन्होंने भी यही गलती की थी, यानी जिस तरीके से कौम आद ने कौम समूद ने झुटलाया था उसी तरीके से इन लोगों ने भी झुटलाया। तो असौ रसूल रब्बिहिम, तो उन्होंने अपने रब के रसूलों की मासीत की, नाफरमानी की। तो अखज़हुम अखज़तर राबिया, तो फिर उस खुदा ने उन्हें गिरफ्त में ले लिया और इंतहाई सख्त गिरफ्त में ले लिया। तहोबाला की जाने वाली जो बस्तियां हैं उनके बारे में तो हम जानते ही हैं कि ये तहोबाला किया जाना ही उनका एक बहुत बड़ा अजाब था जो उन पर आया था। इसी तरह फिरौन, उसको तो समंदर के अंदर या के अंदर गर्क कर दिया गया, और दूसरी अकवाम। तो परवरदिगार फरमाता है कि बहुत सख्त अजाब की गिरफ्त में उनको ले लिया गया। इन्ना लम्मा तगल मा ओ हमल ना कुम फिल जारिया, हमने जब जोर हुआ पानी का, अब ये जनाब नूह अलैहिस्सलाम की कौम पर आने वाले अजाब के तायुन के जरिए से उनकी कौम की तरफ जहनों को मोड़ा जा रहा है कि जब जमीन जब जोर हुआ पानी का, हमल ना कुम फिल जारिया, तो हमने तुम्हें सवार किया कश्ती में। अब जाहिर है कि ये जो अफराद जिनको मुखातब किया जा रहा है, पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने के अफराद, इनको तो जारी जारिया के अंदर या कश्ती के अंदर सवार नहीं किया गया था, मगर ये नस्ल उसी से, उसी नस्ल से हैं। लिहाजा बिल आखिर ये सब के सब जनाब नूह अलैहिस्सलाम पर मुंतही होते हैं, लिहाजा जनाब नूह अलैहिस्सलाम की कौम के साथ होने वाले जो मामला थे उसको उन्हीं की तरफ फेर दिया गया। लेना जो अल्लाह लकुम तस्किरा, ये हम सब ने हमने इसलिए किया कि तुम्हारे लिए एक यादगार वाकया करार पाए कि जिसको तुम याद रख सको और उसके ज़रिए से तुम इबरत हासिल कर सको। यहीं से एक बात फिर हमें समझ में आता है कि परवरदिगार आलम ने जो कुछ माजी में हुआ वो इसलिए नहीं रखा कि उसे भुला दिया जाए, बल्कि जो अक्लमंद अकवाम होती हैं फिर वो उसको याद रखती हैं और उसके ज़रिए से नसीहत हासिल करती हैं। मगर कितने हैं कि जो इनको महफूज रखते हैं और वाकई उनसे नसीहत हासिल करते हैं, उसके लिए बड़ी तौफीक परवरदिगार चाहिए और इंसान की अपनी आमादगी भी ज़रूरी है। आगे परवरदिगार आलम ने उन अफराद की तारीफ की है, वत्ता उजुनुन वाइया, कि इनको महफूज वो रखते हैं कि जिनके पास महफूज रखने वाले कान हों, यानी कुछ तो वो होते हैं कि एक कान से सुना और दूसरे कान से निकाल दिया, लेकिन ये उजुनुन वाइया, उजुन यानी कान, वाइया महफूज रखने वाले, ऐसे कान के जो नसीहत सुने तो फिर महफूज रखें। अब यहाँ पर जाहिर है कि इसके अंदर वसत तो है, मगर इसकी तदबीक के मरहले में खुद पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जिस शख्सियत का तारुफ करवाया कि उनके पास ओजोनुन वाइया है, वो कोई और नहीं है अमीरुल मोमिनीन हजरत अली अलैहिस्सलाम है। और ये हम देखते हैं कि शिया सुन्नी तफासिर के अंदर इसका जिक्र आया, दुर्र मंसूर के अंदर, मुरागी के अंदर, मजमाउल बयान, यानी ये तफासिर और मुअल्लिफीन के नाम है। तो उन तफसीरों के अंदर ये आया है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हिया उजुनों का या अली, ए अली ये तेरे कान हैं कि जिनको उजुनुन वाइया कहा जाना चाहिए, कि जो महफूज रखने वाले हैं। खुद मौला का एक जुमला भी है कि जो इन्हीं किताबों के अंदर आया है कि मा समितु मिन रसूलिल्लाहि शैअन कत्तो फनसीतुहु इल्ला वहफिज़्तु, कोई बात ऐसी नहीं है कि जो मैंने अल्लाह के रसूल से सुनी हो और फिर उसको फरामोश कर दिया हो, हर बात जो मैंने अल्लाह के रसूल से सुनी उसे बिल्कुल महफूज रखा है। और जाहिर है कि ऐसे ही कान वो हो सकते हैं कि जो महफूज रखते हैं और फिर उसके बाद जबान से वो जब बयान करते हैं तो हुज्जत करार पाते हैं, और फिर ऐसे ही को पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम का नफ्स कहा जाना चाहिए, जो परवरदिगार आलम ने कहा कि अनफुसना व अनफुसकुम आय मुबाहला की बहुत मशहूर ताबीर है। आयत नंबर 12 पे यह सफ़ा मुकम्मल हुआ। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। व आखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन, वसलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।